नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म सुफल काफ्ले। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासित कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि तपाईँले सुन्न सक्नुहुन्छ। बुधबार अर्थात आजको कार्यक्रम भने आर्थिक विषयमा केन्द्रित हुनेछ। सरकारले मजदूरका लागि न्यूनतम ज्याला 9,700 रूपियाँ तोकेको छ, तर यो ज्यालाले जीवन धान्न नै मुस्किल परेको गुनासो मजदूरहरूले गरिरहेका छन्। बढ्दो महँगीमा 2 वर्ष अगाडि नै तोकिएको 9,700 रूपियाँले जीवन धान्न हरेक क्षेत्रका मजदूरलाई हम्मे हम्मे छ। घट्दै गएको उत्पादन दर र चुलिँदै गएको व्यापार घाटाका कारण मजदूरको ज्याला बढ़ाउने स्थिति नरहेको उद्योगीहरूले पनि बताउँदै आएका छन्। घर परिवार पाल्न र प्रतिस्पर्धात्मक समयमा सम्मानजनक जीवन जिउन सरकारले अहिले तोकेको पारिश्रमिक मजदूरको जीवनमा अलिकति पनि मेल खाँदैन। त्यसैले धेरै नेपाली युवा धेरै कमाउने लोभमा विदेशिन बाध्य छन्। त्यसैले आजको कार्यक्रममा हामी कामदारको ज्याला, कामको अवसर र यसले समग्र देशको अर्थतन्त्रमा पारेको असरका बारेमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। कुराकानीमा हुनुहुन्छ नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा। थापालाई साथी विष्णु विश्वकर्माले मजदूरले अहिले पाइरहेको ज्यालालाई तपाईँ कसरी मूल्याङ्कन गर्नुहुन्छ भनेर पहिलो प्रश्न गर्नुभएको छ।
जुन किसिमको चाहिँ अहिले खर्च गर्नुपर्ने बाध्यता छ आम नेपाली जनताले, त्यो हिसाब किताबले नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक 9,700 पर्याप्त चाहिँ देखिँदैन। यसमा चाहिँ हामीले दुईटा कुराहरू मनन गर्नुपर्ने हुन्छ। एउटा कुरा के त भने, अब यदि हामी सबै चाहिँ श्रम बजारमा प्रवेश गर्ने हो, के महिला के पुरुष समान रूपमा चाहिँ लेबर बजारमा श्रम बजारमा काम गर्ने हो भने, सबै मिलेर चाहिँ खर्च धान्ने हो भने यसलाई चाहिँ न्यून भन्न मिल्दैन। अमेरिका जस्तो देशमा पनि तपाईँको न्यूनतम ज्याला दर चाहिँ वाशिङटन डीसीमा $7 चाहिँ प्रति घण्टा $7 चाहिँ रहेको चाहिँ छ। अब अमेरिकामा समेतमा त्यो किसिमको चाहिँ ज्याला दर अति थोरै अनि एकदम कष्टकर चाहिँ जीवन यापन गर्नुपर्ने अमेरिकामा पनि देखिएको चाहिँ छ। त्यस हिसाब किताबले यो अहिलेको नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक 9,700 अब थोरै हुन्छ। तर अघि मैले भने चाहिँ श्रम बजारमा महिला पुरुष दुइटैको प्रवेश भयो भने यसले चाहिँ धान्न सक्छ, परिवारलाई धान्न सक्छ। तर एक किसिमले डिग्निफाइड लिभिङ कन्डिसन भन्छ नि, मर्यादित हिसाब किताबले जीवनयापन गर्ने हो। सहर बजारमा चाहिँ कोठा भाडामा पनि लिनुपर्ने हुन्छ। अब कोठा एउटा कोठाको चाहिँ 4-5 हजार तपाईँले तिर्नु भएन भने कोठा बहाल पनि पाउनुहुन्न। त्यो हिसाब किताबले अब परिवारमा छोराछोरी पनि हुन्छन्, अरू मेम्बर्स पनि हुन्छन्, बुवा आमा पनि हुने हुन्छ। त्यो हिसाब किताबले अहिलेको चाहिँ न्यूनतम 9,700 जुन पारिश्रमिक छ त्यो थोरै हुन्छ। र अहिलेको चाहिँ मुद्रास्फीति लगायतका चाहिँ जुन जीवनयापनको लागि खर्च गर्नुपर्ने जुन क्षेत्रहरू छन्, खर्च गर्नुपर्ने जुन कुराहरू छन्, त्यसलाई दृष्टिगत गर्दा न्यूनतम 20,000 चाहिँ पारिश्रमिक भयो भने काठमाडौँ जस्तो सहर बजारमा चाहिँ एउटा चाहिँ मर्यादित हिसाब किताबले जीवनयापन गर्न सकिने हुन्छ। र यो वर्ष केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय लेखा सम्बन्धी तथ्याङ्क सार्वजनिक हालसाले गरेको चाहिँ छ। सो तथ्याङ्कले चाहिँ एउटा वार्षिक औसत नेपाली जनताको आय चाहिँ 1,00,000 हाराहारी को चाहिँ तथ्याङ्क सार्वजनिक गरेको चाहिँ छ। त्यसैले 9,700 प्रति महिना आधार मान्ने हो भने यो वार्षिक औसतलाई त नाक्छ, यसले 12 गुणा गर्ने हो भने त्यो हिसाब किताबले त ठिक छ। जुन हिसाब किताबले हाम्रा अन्य मुलुकहरूले प्रगति गरेका छन्, आर्थिक विकास भएको छ, जीवनयापनमा सुधार भएको छ, त्यो हिसाब किताबले हाम्रो चाहिँ जीवनयापन चाहिँ अरू देशको भन्दा चाहिँ न्यून स्तरको चाहिँ मान्नुपर्ने चाहिँ हुन्छ। र अब यी कुराहरू चाहिँ देशको आर्थिक अवस्थाले तय गर्ने कुराहरू हुन्, देशको क्षमता पनि हुनु पर्यो, सरकारको क्षमता पनि हुनु पर्यो, अर्थतन्त्रले धान्नुपर्ने पनि हुन्छ। त्यसैले सरकारले न्यूनतम चाहिँ ज्याला दर बढायो, तर चाहिँ अब के सरकारी क्षेत्र, के तपाईँको सरकारी संस्थान, के निजी क्षेत्रका प्रतिष्ठान उनीहरूले उत्पादन गरेर बिक्री गर्दा जुन हिसाब किताबको चाहिँ खर्च धान्नुपर्ने हुन्छ, त्यो हिसाब किताबले प्रतिस्पर्धात्मक क्षमतामा आघात पुग्न गई देश नै पछाडि पर्ने चाहिँ हुन्छ। नेपाली वस्तुहरू अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी पनि हुनुपर्छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तु प्रतिस्पर्धी हुनको लागि लागत महत्वपूर्ण चाहिँ पक्ष हुन्छ, जसमा चाहिँ ज्यालादर महत्वपूर्ण चाहिँ पक्ष रहने गर्छ। त्यसैले हाम्रा वस्तुहरू, हाम्रा सेवाहरू अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनको लागि एकातिर ज्यालादरलाई अलिकति कम्पिटेटिभ बनाउनु पर्ने, अर्कोतिर चाहिँ जीवनयापनको लागि त्यो बढाउनु पर्ने हिसाब किताबको चाहिँ एउटा कन्फ्लिक्टिङ, एउटा विरोधाभासपूर्ण किसिमको चाहिँ स्थिति पनि आउँछ न्यूनतम ज्यालादर सरकारले तोक्दा। तर यसमा हामीले चाहिँ कम्प्रोमाइज गरेर एउटा ट्रेड अफ गरेर अगाडि बढ्नुपर्ने हुन्छ।
तपाईँले यदि भनिरहँदा प्राय खास गरी सरकारी कर्मचारीको न्यूनतम पारिश्रमिक भनौँ एक किसिमको मापदण्ड त्यो बढ़िरहेकै हुन्छ, त्यसले गर्दा महँगी पनि बढ़ाउन सहयोग गरेको छ। तर जो श्रमिक हो, जो इटाभट्टामा काम गरोस्, सड़कमा काम गरोस्, अर्थात कहीँ कारखानामा काम गरोस्, उसको तलब बढ़ने कुरामा सरकार अलिअलि बेपरवाही देखिन्छ, किनभने त्यति तह तल्लो तहसम्म अनुगमन पनि पुग्दैन र उसका समस्या सजिलै सम्बोधन पनि हुँदैनन्, किनकि हाम्रा श्रमिक संगठन पनि राजनीतिक दल निकटमुखी मात्रै छन्। त्यसैले उनीहरूका कुरालाई पनि सम्बोधन गर्न सरकारले तपाईँले भने जस्तो अहिले जोखिम त छ, यद्यपि अझै बढ़ाउन सक्ने सम्भावना र अध्ययनहरू के कस्ता छन् अहिले?
अब चाहिँ दुई तीन वर्ष भयो क्यारे यो चाहिँ, यसमा चाहिँ नेपाल सरकारले पुनरावलोकन नगरेको। अब विगत दुई वर्षदेखि यता नेपालको आर्थिक वृद्धि दर अघिल्ला वर्षहरूको तुलनामा अलि चाहिँ बढ़ेको छ, उच्च छ। अघिल्लो वर्ष चाहिँ तपाईँको 7% भन्दा बढ़ी आर्थिक वृद्धि भयो, यो वर्ष पनि 5.9% चाहिँ आर्थिक वृद्धि हासिल हुने केन्द्रीय तथ्याङ्क विभागले तथ्याङ्क सार्वजनिक गरेको छ। र यसको जगमा अब नेपाल सरकारले चाहिँ ज्यालादर पारिश्रमिकमा पनि केही पुनरावलोकन गर्नुपर्ने हुन्छ, यसले चाहिँ सरकारलाई पनि बलियो बनाउँछ निर्णय लिनको लागि। त्यसैले समय समयमा ज्यालादर र पारिश्रमिकमा पनि सरकारले पुनर्विचार गरेर समायोजन गर्नुपर्ने हुन्छ र सर्वसाधारण नेपालीको जीवनयापन, खास गरी श्रमिकको जीवनयापनमा सुधार ल्याउने उपायको रूपमा पनि सरकारले चाहिँ अध्ययन गरिराखेको हुन्छ, समय अनुकूल समायोजन पनि गर्छ। तर अब के छ त भन्दा दबावको भरमा देशले, अर्थतन्त्रले धान्न नसक्ने स्थितिको आधारमा हामीले यस्ता कुराहरू गर्दा ब्याकफायर हुने पनि गर्छ। त्यसैले अघि मैले भने चाहिँ अलिकति विचार गरेर यस्ता निर्णयहरू चाहिँ लिनुपर्ने हुन्छ। यो सामाजिक पक्ष, आर्थिक पक्ष, दुईटै पक्ष चाहिँ हुन्छन् यो पारिश्रमिक निर्धारण गर्दा।
तपाईँले भने जस्तो अघि तपाईँले 20,000 न्यूनतम हुनुपर्ला किनकि आवश्यकताले त्यो भन्छ भन्नुभएको थियो, सरकार अर्थात राज्यले धान्छ यति न्यूनतम पारिश्रमिक 20,000 पुर्याइयो भने?
अहिले चाहिँ मैले गाह्रो देखिराखेको छु, किन त भन्दा व्यापार घाटा सुलिँदो छ, नेपालको व्यापार घाटा बढ्दै गएको अवस्था चाहिँ छ। त्यसैले हाम्रा वस्तु तथा सेवा चाहिँ अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी हुनुपर्छ, त्यसमा यो पारिश्रमिकले महत्वपूर्ण रोल, भूमिका खेल्ने हुन्छ। तर मैले अघि निवेदन गरे चाहिँ विगत दुई वर्षदेखि यता नेपालको आर्थिक वृद्धि दर अलिकति सम्मानजनक ढंगले अगाडि बढिराखेको छ र पुनर्निर्माणले गति लियो, नवनिर्माणले गति लियो, राष्ट्रिय गौरवका आयोजनाहरू मेगा प्रोजेक्टहरू चाहिँ कार्यान्वयनमा आए र भारत र चीन जस्तै नेपालले पनि एउटा चाहिँ दोहोरो अंकको आर्थिक वृद्धि दर हासिल गर्ने अवस्था आयो र अर्थतन्त्रले एउटा टेक अफ स्टेजमा एउटा दिगो आर्थिक विकासको बाटोमा राख्न सकियो भने यो 20,000 यो न्यूनतम पारिश्रमिक चाहिँ सम्भव छ। हामीले एकाध वर्ष कुर्नुपर्ने हुन्छ र सरकारले निजी क्षेत्रले पनि आर्थिक वृद्धि दर उच्च राख्न प्रयत्नरत हुनुपर्ने हुन्छ। अन्य देशले जुन प्रगति गरेका छन् त्यसलाई दृष्टिगत गर्दा नेपालमा पनि उच्च आर्थिक वृद्धि दरको सम्भावना छ र तदनुरूप चाहिँ यो न्यूनतम पारिश्रमिक ज्याला दर बढाउन सरकारको क्षमता अर्थतन्त्रले चाहिँ यसलाई चाहिँ धान्न सक्ने हुन्छ म आशावादी नै छु।
अन्तिममा यो श्रमिक दिवसका दिन यस्ता बहसहरू कुराहरू र गुनासाहरू समस्याहरू उठ्ने गर्छन्, अरू दिन चाहिँ सरकारी निकाय र खास गरी यो क्षेत्रका सरकार र निकाय पनि त्यति चासो र चिन्तनका साथ अगाडि बढेको छलफल गरेको देखिँदैन। त्यसैले यस्ता कुराहरूलाई वर्षेनी अलि लामो समयसम्म छोटो छोटो समयमा छलफल गरिरहन आवश्यक छ। यसमा अध्ययन र अनुसन्धानको पाटो पनि निकै कम मात्रै भएको देखिन्छ। अध्ययन र अनुसन्धानको पाटोलाई बढाउन के गर्नुपर्ला?
अब अध्ययन र अनुसन्धान गर्ने कुराहरूमा चाहिँ सरकार निजी क्षेत्रमा पनि अनुसन्धान केन्द्रहरू रिसर्च स्टडी गर्ने केन्द्रहरू चाहिँ स्वतस्फूर्तमा आएका छन्, निजी क्षेत्र पनि आएका छन्, सरकारले पनि केन्द्रहरू स्थापना छन्, राष्ट्र ब्याङ्क पनि नेपाल सरकारको आर्थिक सल्लाहकारको रूपमा काम गरिराखेको छ, यसले पनि अनुसन्धान अध्ययन गरिराखेको छ, यी कामहरू चाहिँ भइराखेका छन्। तर एउटा कुरा के छ त भने यो चाहिँ अब श्रम बजारमा जुन श्रमिक प्रवेश नेपाली जनता प्रवेश गर्छन् सरकारले न्यूनतम 9,700 तोकेको छ, तर जुन सेल्फ इम्प्लोइड छन् स्वयं आफ्नो काम केही व्यवसायहरू गरिराखेका छन्, प्लम्बरको काम गर्ने, अरू चाहिँ मर्मतका कामहरू गर्ने, स्वतस्फूर्त ढंगले श्रम बजार गर्ने, श्रम बजारमा प्रवेश गरेकाहरूको चाहिँ तपाईँको पारिश्रमिक चाहिँ 30,000-35,000 पनि रहने गरेको चाहिँ छ। जसले चाहिँ यो सेल्फ इम्प्लोयमेन्ट खोज्दैन, स्वरोजगार को लागि प्रयास गर्दैन, उसले चाहिँ नेपाल सरकारले तय गरेको न्यूनतम ज्याला दर त्योभन्दा माथि त्यो हाराहारीमा काम गर्नुपर्ने हुन्छ। तर स्वरोजगार गर्नेहरूको चाहिँ आय चाहिँ सरकारले तोकेको ज्याला दर पारिश्रमिक भन्दा चाहिँ बढी नै रहने गरेको चाहिँ हामीले अनुभव गरेका चाहिँ छौं। त्यसैले यो विभिन्न चाहिँ कारणले गर्दा, विभिन्न दबावको कारणले गर्दा यो सामाजिक राजनैतिक जुन परिवर्तन यो मुलुकमा भएका छन् त्यसले पनि श्रमिकको चाहिँ आवाजले बढी करेन्सी पाएको, बढी महत्व पाएको र उनीहरूले चाहिँ सामाजिक न्याय पाएको यो ज्याला दरको पारिश्रमिकको हिसाब किताबले पनि यो देखिन्छ यो 8-10 वर्ष यता। र त्यसमा पनि अहिले विदेशमा काम गर्ने नेपालीहरूको संख्या उल्लेखित वृद्धि विगतमा जुन भो जुन 40 लाख नेपालीहरू विदेशमा काम गरिराखेका छन् र स्वदेशमा चाहिँ नवनिर्माण र पुनर्निर्माण र कृषिमा समेतमा श्रमिकको अभाव भइराखेको छ र यसले गर्दा पनि यो ज्याला दर, यो बजारले निर्धारण गरेको ज्याला दर नेपाल सरकारले तय गरेको भन्दा कयौं गुणा चाहिँ बढी पनि छ। यही कारणले गर्दा पनि नेपालको कृषि क्षेत्रले प्रगति गर्न सकिराखेको छैन, केही जग्गा जमिन बाँझो रहेको अवस्था पनि छ। त्यसैले आज जुन श्रमिक दिवस हो, मे 1 दिन हो, हामीले यी कुराहरूको छलफल गर्नुपर्ने हुन्छ। तर यसको मतलब यो होइन कि नेपालका श्रमिकको शोषण भइराखेको छ, नेपालका श्रमिकले चाहिँ न्यायोचित किसिमको ज्याला पारिश्रमिक पाएका छैन भन्ने कुरो होइन। विगत 8-10 वर्ष यता ठूलो परिवर्तन, ठूलो सुधार भएको छ र श्रमिकहरूले चाहिँ न्याय पाएका छन्, उनीहरूको ज्याला दर चाहिँ सरकारले तोकेको भन्दा कयौं गुणा बढी चाहिँ छ।
तर तपाईँले यति भनिरहँदा यो राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा त एउटा बहसको बाटो बन्ला, किनकि हामीसँग अहिले रोजगारीका लागि बाहिरिनेको संख्या ठूलो छ र त्यसबाट आउने रेमिट्यान्सले देश के हदसम्म सजिलो जीवनयापन धेरैका लागि भइरहेको छ। तर यतिले मात्रै नपुग्ला, किनकि हामीसँग आर्थिक वृद्धि दर जो बढ्ने घट्ने भइरहेको छ यसले पनि हाम्रो वास्तविकता देखाउँछ। त्यसैले कल कारखानाको स्थापना लगायत अन्य जो निजीकरणको रूपमा पनि कतिपयले काम गरिरहेका छन् त्यसमा पनि एउटा एकदमै राम्रो व्यवस्थापन र मापदण्ड लागू गर्ने कुराहरूदेखि लिएर सरकारले वर्षेनी आर्थिक वृद्धि दर र रोजगारीका सिर्जनाका कामहरू गर्नुपर्दा के गर्नुपर्ला जसले नागरिकले एक दिन श्रमिक दिवस मनाउनु भन्दा पनि म पूर्ण रूपमा निपुण छु भन्ने दिन आओस्।
सबभन्दा पहिले चाहिँ यो आधारशिलाको निर्माण नै हो। सरकारले चाहिँ पूर्वाधारमा चाहिँ मनग्ञ खर्च गर्नुपर्ने हुन्छ कि तपाईँको चाहिँ विमानस्थल कि रणनीतिक महत्वका सड़क कि तपाईँको सिंचाईका आयोजनाहरू यसमा चाहिँ सरकारले चाहिँ खर्च गर्नुपर्ने हुन्छ। यसले चाहिँ उच्च आर्थिक वृद्धिको चाहिँ जग बसाल्छ, आधारशिला निर्माण गर्छ र निजी क्षेत्रको विकासको लागि मार्ग प्रशस्त गर्ने गर्छ र यसले श्रमिकको नेपाली अर्थतन्त्रको नेपाली उत्पादनको चाहिँ उत्पादकत्व बढ़ाउने काम गर्छ र अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुहरू चाहिँ प्रतिस्पर्धी हुन्छन्।
तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिन्दो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। अहिलेको कार्यक्रममा हामी नेपाली श्रमिकको ज्याला, कामको अवसर र यसले समग्र देशको अर्थतन्त्रमा पारेको असरका बारेमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा। थापासँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार,
उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईंलाई कार्यक्रम बदलिदो नेपालमा फेरि पनि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। अहिलेको कार्यक्रममा हामी नेपाली श्रमिकको ज्याला, कामको अवसर र यसले समग्र देशको अर्थतन्त्रमा पारेको असरका बारेमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। कुराकानीमा हुनुहुन्छ नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा। विश्रामपछि थापासँगको कुराकानी अघि बढाउँदै हुनुहुन्छ साथी विष्णु विश्वकर्मा।
जस्तो तपाईँले अहिले भन्नुभयो, एउटा अर्थतन्त्र गतिशील अवस्थामा र एउटा बाटोमा हिँड्न पाएको छ, त्यो महसुस भएको छ। यति भनिरहँदा हामीसँग जुन सरकारले तोकेको न्यूनतम ज्याला दर निकै थोरै छ र त्यही न्यूनतम ज्याला दर अरू देशमा, खास गरी खाडी देशमा बढ़ी पाइन्छ भनेर दिनहुँ सयौंको संख्यामा त्यात्र गइरहेको छ। एउटा ठूलो जनशक्ति र एउटा ठूलो संख्या जो नेपाल बनाउने र निर्माण गर्ने चरणमा छन्, यसलाई रोक्नका लागि सरकारले यो बाहेक अरू के गर्नु पर्ला? किनकि अहिले सरकारीमा होस् या निजीमा होस् नागरिकले आफ्नो गुजारा टार्न सकिरहेको छैन। यसका लागि सरकारले यथेष्ट कदम नचाल्ने हो भने वैदेशिक रोजगारीमा जानेको संख्या बढ्छ र दुर्घटना निम्तिन्छ र यसका लागि हाम्रो देश बन्दैन, बाहिरको देशहरू भन्छन्। अब यसका लागि एउटा कदम चाल्न पर्दा तपाईँले के सुझाव दिनुहुन्छ? त्यस्ता
अब अहिले तत्काल हामी चाहिँ विदेशमा जाने नेपालीहरूलाई रोक्न सक्दैनौ। अब वैदेशी रोजगारीले हामीलाई धेरै सहयोग पनि गरेको छ, खास गरी गरिबी न्यूनीकरणको लागि र विदेशी मुर्जा आर्जनको सवालमा यसले महत्वपूर्ण चाहिँ भूमिका खेलेको चाहिँ छ। अहिले नेपालको चाहिँ समष्टिगत आर्थिक स्थायित्व जुन कायम छ यसमा चाहिँ विप्रेषण नप्रभावको नेपालीहरू विदेशमा जुन गइराखेको छ उनीहरूको महत्वपूर्ण चाहिँ भूमिका चाहिँ रहेको चाहिँ छ। अब राष्ट्रिय भावनाबाट उत्पोत भएर हामी चाहिँ कुनै नीति निर्माण पनि गर्न सक्दैनौ। हामी भावा वेशमा आएर काम गर्नु पनि हुँदैन। हामीले त्यसैले यो अरू देशमा पनि भइराखेको हुन्छ, अरू देशमा पनि नागरिकहरू आफ्नो देश बाहेक अन्य देशमा काम गरिराखेको जाने कुराहरू संसारभरि चलिराखेको चाहिँ छ। तर नेपालमा अहिले केही वर्ष यता चाहिँ ठूलो संख्यामा नेपालीहरू विदेशमा रहेको अवस्था पक्कै पनि हो र चाइनिजहरू पनि विदेशमा काम गरिराखेका छन्। भारतीयहरू र अमेरिका युरोप लगायत थुप्रै खाडी मुलुक देशमा काम गरिराखेका छन् र यसले भारत चीनलाई चाहिँ सहयोग पनि पुर्याएको छ लगानी ल्याउन। विदेशमा काम गर्ने आफ्ना नागरिकहरूले विदेशमा पैसा कमाएर एउटा चाहिँ तपाईँको अन्टरप्रेन्योर्स एउटा व्यवसाय भएर आएको अवस्था पनि छ नेपालमा। एनआरएनले अहिले केही वर्ष यता केही कामहरू गरिराखेका छन्। त्योभन्दा धेरै गुणा ठूलो काम चाहिँ चाइनिज चाइनामा भएको छ, भारतमा भएको छ, अन्य मुलुकमा भइराखेको छ। त्यसैले एउटा चाहिँ ग्लोबल इकोनोमीमा एउटा विश्व अर्थतन्त्रमा हामी एकाङ्की भएर चाहिँ सोच्नु पनि हुँदैन। त्यसैले यो चाहिँ ग्लोबलाइजेसनको ल्याप हामीले लिनुपर्ने हुन्छ। म एक्लैले सबै कुरा गर्न सक्छु भन्ने सोच राख्नु हुँदैन। प्रविधि भित्र्याउने, यो क्यापिटल भित्र्याउने, विचारहरू भित्र्याउने उपायको रूपमा पनि यो चाहिँ वैदेशिक लगानीलाई चाहिँ हामीले लिनुपर्ने हुन्छ। तर देशको चाहिँ उत्पादन बढाउनको लागि पुँजी श्रम त्यत्तिकै आवश्यक चाहिँ पर्छ। जुन देशले जति बढी चाहिँ श्रमको प्रयोग गर्यो, जति धेरै पुँजीको प्रयोग गर्यो, त्यति धेरै उत्पादन चाहिँ बढाउने हुन्छ। त्यसैले कुल ग्रास्त उत्पादन बढाउनको लागि बढीभन्दा बढी श्रमिकलाई स्वदेशभित्र नै प्रयोग गर्नुपर्ने हुन्छ र त्यसको लागि त पुँजी चाहियो। पुँजी र श्रमको संयोजन भए मात्र चाहिँ तपाईँको उत्पादन बढ्ने हो, श्रमिकलाई हामीले चाहिँ युज गर्न सक्ने, प्रयोगमा ल्याउन सक्ने हो। त्यसैले पुँजीको प्राप्तता के स्वदेशी के विदेशी पुँजी नभित्र्याउँदासम्म नपरिचालन गर्दासम्म हामीले चाहे अनुसारको प्रत्येक वर्ष 5 लाख 6 लाख नेपालीहरू श्रम बजारमा प्रवेश गर्दछन्, तिनीहरू सबैलाई चाहिँ हामी रोजगारी दिन सक्ने अहिलेको अवस्था चाहिँ छैन।
यसमा तपाईँले श्रम र पुँजीको संयोजन ठिक ढंगले हुनुपर्छ भन्नुभएको छ। यही श्रम र पुँजीको संयोजन नभएकी हो कि हामी कहाँ अहिले यो विदेशी रहेका युवाहरूको आकर्षण अर्थात हामीसँग भएको पुँजीलाई नै प्रयोग गर्न नसके अर्थात विदेशबाट ल्याउन नसके अर्थात कुरा यो श्रमलाई जोड्न नसके हो के हो कारण चाहिँ?
हामीसँग पुँजी नै भएन, होइन, पुँजी नै भएन। हाम्रो चाहिँ भनौँ न कुल ग्रास्त बचत अनुपात अघिल्ला वर्षहरूमा 10% हारारी हुन्थ्यो, यो वर्ष केन्द्रीय तथ्याङ्क विभागले 15% अनुपात निकालेको चाहिँ छ। यो चाहिँ यो कुल ग्रास्त बचत अनुपात 25-30% नपुर्याउँदासम्म पुँजीको आधार बलियो हुन सक्दैन। अब कतिपय मुलुकले न्यून कुल ग्रास्त बचत हुँदाहुँदै पनि विदेशी लगानी विदेशी पुँजी भित्र्याएका छन्। उदाहरणको लागि हङकङ, सिङ्गापुर अनि दक्षिण कोरिया केही उदाहरणको रूपमा हामी लिन सक्छौं। ती मुलुकहरूले विदेशी पुँजी परिचालन गरेर देशमा रोजगारीका अवसरहरू सिर्जना गरेको र अर्थतन्त्रलाई उच्च ग्रोथ पाथमा लगेको चाहिँ छ। र यी कुराहरू चाहिँ गर्नको लागि देशमा सुशासन हुनु पर्यो, काम गर्ने वातावरण हुनु पर्यो, करप्सन यो भ्रष्टाचार न्यूनीकरण हुने हुनु पर्यो र यो प्रक्रियागत झन्झटहरू चाहिँ जुन छ त्यसलाई चाहिँ हटाउनु पर्यो र सरकारले अति आवश्यक जुन पूर्वाधारहरू छन् त्यसमा चाहिँ लगानी बढाउनु पर्ने हुन्छ। जस्तै उदाहरणको लागि यदि पर्याप्त मात्रामा बिजुली उपलब्ध भएन भने विदेशी कम्पनीहरू त हाम्रो देशमा आउन सक्दैन। नेपालमा चाहिँ जलविद्युत उत्पादनमा हामीलाई तुलनात्मक लाभ छ र सरकारले यसलाई ध्यान दिएर पर्याप्त मात्रामा चाहिँ स्वदेशी विदेशी सहयोग परिचालन गरेर ऋण परिचालन गरेर जलविद्युतमा लगानी गर्यो र उद्योग व्यवसायलाई चाहिँ लोड सेडिङ मुक्त गर्यो भने विदेशी कम्पनीहरू नेपालमा आउन सक्छन्। सस्तो हामीले बिजुली उपलब्ध गराउन सक्यो भने भारतीय कम्पनीहरू नेपालको तराई क्षेत्रमा आएर उद्योग स्थापना गर्न सक्छन्। अब नेपाली जनतालाई विगत 2 वर्ष यता चाहिँ लोड सेडिङ मुक्त त भएको छ, बिजुली उपलब्ध त भएको छ, तर औद्योगिक क्षेत्रमा चाहिँ अझै लोड सेडिङ छ। उदाहरणको लागि भैरवमा जुन हाम्रो चाहिँ सेज छ नि विशेष आर्थिक क्षेत्र, त्यो चाहिँ तपाईँको स्थापना भएको चाहिँ 8-10 वर्ष भइसक्यो तर सञ्चालनमा आएको छैन, किन सञ्चालनमा आएको छैन भने त्यहाँ चाहिँ बिजुली चाहिँ पुर्याउन सकिराखेको छैन, बिजुलीको लाइन सरकारले दिन सकिराखेको छैन, त्यसैले पर्याप्त मात्रामा बिजुली उत्पादन भयो, राम्रा सड़कहरू भए र विमानस्थलको निर्माण भयो भने हामी पर्यटकहरू भित्राउन सक्छौ, रोजगारीका अवसरहरू सृजना गर्न सक्छौ, वैदेशिक लगानी आकर्षित गर्न सक्छौ, तर यी कामहरू एक दिन एक वर्ष दुई वर्षमा गर्न सकिने होइन, हामीले चाहिँ दीर्घकालीन मध्यकालीन सोच राखेर रा, एउटा कन्सर्टेड एफर्ट्स भन्छ नि, नियमित रूपमा चाहिँ काम गर्यौं र लगानी गर्यौं, पुँजीगत खर्च सरकारले गर्न सक्यो 5-10 वर्षमा लगातार रूपमा राष्ट्रिय प्राथमिकता क्षेत्रमा चाहिँ लगानी गर्यो भने हामीले सोचे अनुसारको चाहिँ आर्थिक वृद्धि दर, स्वदेशमा रोजगारीका अवसरहरू, एउटा डिग्निफाइड एउटा सम्मानजनक जीवनयापन हामी गर्न सक्छौं।
तपाईँले यति भनिरहँदा निकै गम्भीर कुरामा तपाईँले तर्क गर्दा आफ्ना छलफलमा आफ्ना धारणा राख्दा दुईटा कुरा देखिन्छ, पहिलो कुरा वातावरणको अभाव पनि छ भनिन्छ र अर्को कुरा पर्याप्तता जो पूर्वाधारको, यी दुईटै कुरालाई जोड्ने हो भने सरकार स्थिर छ र केही लम्बिएको छ, पहिला एक एक वर्षमा सरकार परिवर्तन हुन्थ्यो, अहिले 5 वर्षका लागि स्थायी सरकार मानिन्छ, भलै त्यसको ठेगान छैन, तर अहिलेको अवस्थाले हेर्दा सरकारले अब रोजगारीको अवस्था सिर्जना गर्छ भन्ने कुरा ग्यारेन्टी गर्न सकिन्छ, भलै पुँजीको अभाव र वातावरणको कमी त छ यसलाई सुधारेर?
अब सरकारले गर्न सक्छ किनभने बहुमत प्राप्त सरकार अहिले देशले पाएको चाहिँ छ र यसले स्थायित्व दिन सक्ने चाहिँ देखिन्छ, तर स्थायित्व मात्रले पुग्दैन, राणा शासनमा पनि त स्थायित्व थियो, पञ्चायत कालमा पनि त स्थायित्व थियो, त्यसैले हामीले सोचे अनुसारको आर्थिक वृद्धि त भएन, त्यसैले हामीमा भिजन हुनुपर्ने हुन्छ, हामीसँग चाहिँ रोड म्याप हुनुपर्ने हुन्छ, प्लान अफ एक्सन भन्छ नि त्यो हुनुपर्छ, योजनाहरू हुनुपर्छ, योजना अनुसार हामीले काम गर्यौं भने र राजनीतिक स्थायित्वबाट देशले चाहिँ लाभ लिन सक्छ, र अहिलेको सरकार जुन छ यस कार्यमा चाहिँ सक्रिय रूपमा लागेको चाहिँ देखिन्छ, र यही हिसाब किताबले सरकार अगाडि बढ्यो भने हामीले चाहिँ उच्च आर्थिक वृद्धि दर हासिल गर्न सक्छौ।
तपाईँले भने जस्तो ठ्याक्कै रोजगारी सिर्जना गर्ने बाटा र पाटाहरू स्पष्ट मार्गचित्र त अहिलेसम्म त्यस्तो देखिसकेको छैन, भलै पर्यटनका सम्भावना, जलस्रोतका सम्भावना यी लगायत पूर्वाधार निर्माणका कुराहरू पनि छन्, अब रेलका कुराहरू छन्, जलमार्गका कुराहरू छन्, सड़कका कुराहरू छन्, यी यावत सम्भावना त छन् तर तत्कालै नागरिक थेगिन पर्ने, विदेश जानबाट रोकिनुपर्ने कुनै अवस्था देखिँदैन, यसका लागि सरकारले अलिक फरक कार्यक्रम ल्याउनु पर्ने हो कि अहिलेका भएका कार्यक्रममा तपाईँले अघि भने जस्तो विशेष वातावरणको अवस्था तय गर्नुपर्ने हो?
सरकारले चाहिँ उत्पादनमा बढी जोड़ दिनुपर्ने हुन्छ, अब तपाईँको वितरणमुखी भएर मात्रै हामी दिगो रूपमा नीतिहरू चाहिँ कार्यान्वयन गर्न सक्दैनौ, उत्पादन र उत्पादनशील क्षमता अर्थतन्त्रको अभिवृद्धि गर्नेमै हामीले जोड़ दिनुपर्ने हुन्छ, सरकार यसमा लागिराखेको छ, 21 राष्ट्रिय गौरवका आयोजनाहरू पहिलेदेखि तय भइसकेका छन्, यी कार्यान्वयन हुनुपर्छ, र जलविद्युत क्षेत्रमा बूढी गण्डकी, नलसिंहघाट, पश्चिम सेती, तमोर, यी नदी यी जलाशयुक्त जुन परियोजनाहरू छन् यो छिटोभन्दा छिटो चाहिँ सरकारले चाहिँ कार्यान्वयनमा ल्याउनुपर्छ, इम्प्लिमेन्ट गर्नुपर्ने हुन्छ। दोस्रो चाहिँ यो निजगढ़ी एयरपोर्ट छ नि, दोस्रो विमानस्थल, यसको निर्माण कार्य तत्कालै चाहिँ सरकारले शुरू गर्नुपर्ने हुन्छ, यसले चाहिँ उच्च आर्थिक वृद्धि दरको मार्ग प्रशस्त गर्ने गर्दछ, सम्भावना छ, र यसका अतिरिक्त अब सरकारले विभिन्न किसिमका आयोजनाहरू शहरी विकासको लागि, शहरी यातायातको लागि थुप्रा कुराहरू बजारमा आइराखेका छन्, नागडुङ्गादेखि धुलीखेलसम्मको चाहिँ मेट्रोको स्थापना, तपाईँको बुढा नीलकण्ठदेखि तपाईँको यो गोदावरीसम्मका मेट्रोका कुराहरू यहाँ आइराखेका छन्, त्यसै गरी अन्य शहरहरूमा पनि शहरी विकासको लागि, शहरी यातायातको लागि सरकारले लगानी गर्यो भने रोजगारीका अवसरहरू चाहिँ सिर्जना हुन सक्छन्। पर्यटन क्षेत्रबाट विमानस्थलमा ठूलो लगानी गर्नुपर्छ, सरकार चाहिँ साहसिक हुनुपर्छ, रिसोर्स चाहिँ जुटाउन चाहिँ सकिन्छ। त्यसले दोस्रो निजगढमा दोस्रो विमानस्थल बन्यो, बुढी गण्डकी चाहिँ कार्यान्वयनमा आयो, जलविद्युत पश्चिम सेती आयो, नरसिंहगढ आयो, तमोर जलाशयुक्त चाहिँ जलविद्युत आयोजनाहरू कार्यान्वयनमा आए भने 10-15 वर्षपछि नेपाल आजको भन्दा भिन्न चाहिँ रूप लिन सक्छ। उच्च आर्थिक वृद्धि दरको बाटोमा नेपाललाई तपाईँ हामीले देख्न सक्छौं।
आशा गरौं त्यो सरकारको गतिशीलता देखियोस् काम गरेर। अहिले धेरै नागरिक विदेश जानुपर्ने बाध्यताको अन्त्य पनि त्यसको विकल्प छैन। तपाईँले अघि भन्नुभएको थियो बजेटको तयारी पनि भइरहेको छ, बजेटमा अब समाप्त जेठ 15 ल्याउने तयारी पनि छ सरकारको, के कति काम भइरहेका छन्? अहिले राष्ट्र ब्याङ्कले बजेट निर्माणको काम पनि गर्दछ।
राष्ट्र ब्याङ्कले नेपाल सरकारलाई चाहिँ पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन पेश गर्ने गर्छ। यो कानूनी यो चाहिँ कानूनी प्रावधान पनि हो। राष्ट्र ब्याङ्कले त्यसमा चाहिँ काम अगाडि बढ़ाइराखेको चाहिँ छ। नेपाल सरकार अर्थ मन्त्रालय पनि तयारी गरिराखेको देखिन्छ। त्यसैले जुन किसिमको नेपालको अहिलेको राजनैतिक सामाजिक आर्थिक पृष्ठभूमि छ त्यसको आधारमा आगामी वर्षको चाहिँ बजेट निर्माण हुने हामी आशा गर्न सक्छौं।
कति जति त्यो मात्रा त अहिले खुलाउन गाह्रो होला, तर अहिलेको बजेट विगतका बजेटभन्दा अलिक फरक ढंगले आउँछ होला, किनभने पहिला केन्द्रीकृत सरकार थियो, सबै कुरा सरकारले हेर्थ्यो, अहिले प्रदेश सरकारका पनि कुराहरू छन्, प्रदेश सरकारको आफ्नो अधिकार र क्षेत्र छ, त्यसैले केन्द्र सरकारले अब कसरी त्यो बजेटको वर्गीकरण गर्दछ?
अब केन्द्र सरकारले जुन हिसाब किताबले हिजो बजेट निर्माण गरिराखेको थियो त्यसमा 2-3 कुराहरू चाहिँ अलिकति फरक गर्नुपर्ने हुन्छ, त्यसमा थप्नुपर्ने हुन्छ। एउटा चाहिँ फिस्कल ट्रान्सफर अनुदानको व्यवस्था, प्रदेश सरकार र स्थानीय सरकारहरूलाई चाहिँ केन्द्रीय सरकारले अनुदान दिनुपर्ने, जसलाई हामी फिस्कल ट्रान्सफर भन्छौं। त्यसमा चाहिँ यो चालू वर्षमा व्यवस्था भएको थियो, त्यसलाई चाहिँ कन्टिन्युटी दिनुपर्ने हुन्छ। यो एउटा नयाँ फिचर हुन्छ अघिल्ला वर्षहरूको तुलनामा। अर्को दोस्रो महत्वपूर्ण पक्ष के छ भने यो वर्षको बजेटले यो रेभेन्यू सेयरिङ छ नि भ्याट र यो चाहिँ अन्तशुल्कमा जुन तपाईँको 15% दिनुपर्ने प्रदेश सरकार र स्थानीय तहलाई 30% 15% गरेर दिनुपर्ने जुन व्यवस्था छ त्यसलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ। अर्को चाहिँ तपाईँको प्राकृतिक स्रोतमा चाहिँ जुन रोयल्टी हुन्छ, वन जलविद्युत बालुवा गिट्टी पानी होइन खनिज पदार्थको जुन दोहन हुन्छ त्यसको युज हुन्छ प्रदेशमा, त्यसमा चाहिँ तपाईँको 25% प्रदेश सरकार र 25% स्थानीय तहलाई दिएर 50% केन्द्र सरकारले राख्न पाउने हुन्छ। यसको अभ्यास चाहिँ यो वर्षको बजेटले गर्छ, यो नयाँ फिचर चाहिँ हो। र अर्को चाहिँ तपाईँको यो चाहिँ साधन परिचालनको जहाँसम्म सवाल छ, केन्द्र सरकारले स्वदेश र विदेशबाट चाहिँ ऋण अनुदान परिचालन गरिराखेको अवस्था छ, र अब चाहिँ केन्द्रीय सरकारको अनुमति लिएर प्रदेश सरकारले पनि विदेशी ऋण परिचालन गर्न सक्छन्, अनुमति लिनुपर्ने हुन्छ, त्यसको लागि केन्द्र सरकारले व्यवस्था गर्छ, र आन्तरिक ऋण परिचालन गर्ने अधिकार पनि छ त्यो केन्द्र सरकारको सहयोगमा। यी कुराहरूले गर्दा यो वित्तीय व्यवस्थापन बजेटरीमा नयाँ किसिमको चाहिँ अभ्यास यो मुलुक चाहिँ जाने हुन्छ, र जुन किसिमको नेपाली जनताका चाहिँ आकांक्षा छन् एस्पिरेसन छन् तिनीहरूलाई चाहिँ फुलफिल गर्नको लागि सरकारले चाहिँ एक हिसाब तपाईँले घाटा बजेट चाहिँ ल्याउनुपर्ने नै हुन्छ, र घाटा बजेटको सिद्धान्त अवलम्बन गरेर केही वर्षसम्म हामी त्यो नीति फलो गर्नुपर्ने हुन्छ, किनभने हाम्रो आकांक्षाहरू पूर्वाधारको निर्माण गर्नुपर्ने जुन आवश्यकता छ त्यसलाई दृष्टिगत गरेर। विगत 4-5 यता के भयो भने नेपाल सरकारको चाहिँ बजेट चाहिँ सरप्लसमा पनि रह्यो, बजेटमा रहेको अवस्था पनि रह्यो, र राष्ट्र ब्याङ्कमा चाहिँ सरकारले चाहिँ नगद मौद्दात कायम गर्नुपर्ने, अहिले पनि 277 अरब चाहिँ राष्ट्रको ढुकुटीमा रहेको छ, नेपाल सरकारको राष्ट्र ब्याङ्कमा नगद मौद्दात रहेको चाहिँ छ, यी चाहिँ देश विकासमा यस प्रकारको रकम चाहिँ देश विकासमा पूर्वाधार निर्माणमा चाहिँ सरकारले खर्च गर्नुपर्ने हुन्छ, विदेशी सहयोग अनुदान र ऋणको रूपमा पनि परिचालन गर्नुपर्ने हुन्छ। यो मानेमा चाहिँ आगामी वर्ष अलिकति गतिशील नेपाली अर्थतन्त्र गतिशील हुने, अर्थतन्त्र भाइब्रेन्ट हुने र निजी क्षेत्रको लगानी र निजी क्षेत्रको गतिविधिलाई पनि बढ़ाउने देखिन्छ।
यो महत्वपूर्ण समयका लागि र तत्कालका ताजा बहसमा तपाईँले आफ्ना महत्वपूर्ण कुरा भनिदिनु भयो, यसका लागि धेरै धन्यवाद।
तपाईँलाई पनि धन्यवाद, मलाई आफ्ना विचारहरू राख्ने मौका दिनुभएकोमा धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा। श्रमिकको ज्याला, कामको अवसर र यसले समग्र देशको अर्थतन्त्रमा पारेको असरका बारेमा केन्द्रित रहेर कुराकानी गर्दै उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8:30 बजे नयाँ आर्थिक विषयको कुराकानीसहित फेरि उपस्थित हुने नै छौं। आजका लागि कार्यक्रम बदलिँदो नेपालबाट साथी विष्णु विश्वकर्मा र प्राविधिक साथी संघर्ष विष्टसँगै म सुफल काफले पनि विदा हुन्छु। नमस्कार।